सुप्रीम कोर्ट ने कहा है कि वजीर आजम को सदर गवर्नर की तरह इस्तस्ना हासिल नहीं। मलाइशिया की लापता फ्लाइट MH370 की तलाश रोक दी गई और अब गुफ्तगू के अंदाज से पता चलाया जाएगा कि बीमारी क्या है। ये BBC उर्दू सर्विस है, फरहत जावेद से खबरें सुनिए। पानामा लीक्स की दस्तावेजात से मुतल्लिक मुख्तलिफ दरख्वास्तों की समाअत करने वाली पाकिस्तान की सुप्रीम कोर्ट ने कहा है कि वज़ीर आज़म को वो इस्तस्ना हासिल नहीं है जो आईन के आर्टिकल 248 के तहत सदर मुमलिकत और गवर्नर को हासिल है। इस्लामाबाद से रिपोर्ट कर रहे हैं शहजाद मलिक।
पनामा लीक से मुतलिक दरखास्तों की समाअत के दौरान वजीर आजम के वकील मखदूम अली खान ने दलाल देते हुए कहा कि अदालत के सामने वजीर आजम का मामला नहीं बल्कि एक रुकने पार्लियमान को नाअहल करार देने का मामला है। बेंच के सरबराह जस्टिस आसिफ सईद खोसा ने कहा कि अदालत ये करार दे चुकी है कि पार्लियामेंट में की गई तकरीर को अरकान पार्लियामान के खिलाफ बतौर शहादत भी इस्तेमाल किया जा सकता है। बेंच में शामिल जस्टिस अजम सईद ने कहा कि अदालत के सामने वजीर आजम की सिर्फ पार्लियामेंट में की गई तकरीर का ही मामला नहीं बल्कि कौम से किए गए खिताब का भी सवाल है। वजीर आजम के वकील कल भी अपने दलाइल जारी रखेंगे।
3 साल कबल लापता होने वाले मलाइशिया के मुसाफिर तैयारे की तलाश रोक दी गई है। इस मुसाफिर तैयारे में 239 अफराद सवार थे। ऑस्ट्रेलिया, मलाइशिया और चीन ने बहर हिंद में 1,20,000 मुरबा किलोमीटर इलाके में तलाश जारी रखी थी। अहवाल के साथ नादिया सुलेमान।
ऑस्ट्रेलिया, मलेशिया और चीन ने मुश्तरका बयान में कहा है कि वो MH370 की तलाश का काम रोकने का ऐलान नहायत दुख के साथ कर रहे हैं। ताहम तैयारे में सवार मुसाफिरों के रिश्तेदारों ने इस फैसले को गैर जिम्मेदाराना करार देते हुए नजरसानी करने का मुतालबा किया है। वाजह रहे कि सन 2014 में मलेशियन एयरलाइंस का बोइंग 777 जहाज बीजिंग से कुआलालंपुर जाते हुए लापता हो गया था। अब तक की तलाश के दौरान सिर्फ 20 ऐसे टुकड़े मिल सके हैं जिनके बारे में कयास है कि वो तैयारे का हिस्सा हो सकते हैं। इससे पहले नवंबर 2016 में एक रिपोर्ट में कहा गया था कि तैयारा मुमकिन तौर पर बुलंद हुआ और फिर तेजी से नीचे बहर हिंद में गिर गया।
बलूचिस्तान के मुख्तलिफ इलाकों में बर्फबारी के बायस रास्ते बंद होने और बाज़ इलाकों में सैलाबी रेले की वजह से लोगों को शदीद मुश्किलात का सामना है। अहवाल क्वेटा से मोहम्मद काजिम की जुबानी।
जिन इलाकों में बर्फबारी के बायस रास्ते बंद होने की वजह से लोगों को मुश्किलात का सामना करना पड़ रहा है, इनमें जिला मस्तूम का इलाका दश्त भी शामिल है। कुदरती आफात से निपटने के सूबाई इदारे PDMA के मुताबिक इस इलाके में 50,000 की आबादी को खुराक की किल्लत का सामना है, जबकि खारान में बारिशों की वजह से एक बंद टूटने के बायस सैलाबी रेले में 2 अफराद हलाक और 700 खानदान मुतासर हुए हैं। PDMA के मुताबिक खारान में मुतासरीन के लिए खैमे और दीगर इमदादी अशिया भेज दी गई हैं।
तुर्की के मीडिया के मुताबिक रीना क्लब में हमला करके मुतअद्दिद अफराद को हलाक करने वाला हमलावर गिरफ्तार कर लिया गया है। इस्तांबुल के गवर्नर ने कहा है कि हमला करने वाले मुबैना शख्स की तरबियत अफगानिस्तान में हुई थी। अहवाल के साथ अब्दुल्ला फारूकी।
तुर्क मीडिया के मुताबिक अब्दुल कादिर माशारेपोफ नामी मुबैना हमला आवर को इस्तांबुल में एसन यूरत के इलाके से पकड़ा गया। इस्तांबुल के गवर्नर वासिफ शाहीन ने बताया कि उज़्बेकिस्तान से ताल्लुक़ रखने वाला मुबैना हमला आवर अब्दुल कादिर गुज़िश्ता साल जनवरी में तुर्की आया था। मिस्टर शाहीन का कहना था कि मुश्तबा शख्स ने हमले की जिम्मेदारी कबूल की है और जाए वकूअ पर मिलने वाली उंगलियों के निशानात उनके फिंगरप्रिंट से मुमासलत रखते हैं। वाज़ह रहे कि साल 9 के मौके पर रीना क्लब में फायरिंग के नतीजे में 39 अफराद हलाक हो गए थे। हमले में मकामी बाशिंदों के अलावा इसराइल, फ्रांस, बेल्जियम, ट्यूनिस, लबनान, इंडिया, उर्दन और सऊदी अरब के शहरी हलाक या जख्मी हुए थे। शिद्दत पसंद तंजीम दौलत इस्लामिया ने दावा किया था कि यह हमला उसने करवाया है।
अमेरिका में साइंसदान एक ऐसी सॉफ्टवेयर पर काम कर रहे हैं जिसमें गुफ्तगू के जायजे से याददाश्त, दिमाग और शख्सियत से मुतालिक अमराज की तशखीस मुमकिन हो सकेगी। हमारे साथी जीशान हैदर बताएंगे कि यह कैसे मुमकिन होगा।
आज तक आवाज़ों का इस्तेमाल चीखने, चिल्लाने, गाना गाने, हत्ता के ऐप्स को एक्टिवेट करने के लिए भी किया जाता रहा है, लेकिन अब साइंसदानों का कहना है कि आवाज़ों के ज़रिए ये भी पता लगाया जा सकता है कि क्या हमें कोई बीमारी होने वाली है। अमेरिका में साइंसदान ये जानने के लिए गुफ्तगू का तज़िया कर रहे हैं कि कहीं कोई ऐसा मर्ज तो लाहक नहीं जो याददाश्त पर असरअंदाज हो या शख्सियत में तब्दीली लाने का बाइस बने। इस तहकीक में यह जानने की कोशिश की जाएगी कि क्या पार्किंसन और डिमेंशिया जैसे अमराज की आवाज़ के जायजे से मुमकिन है। इस तहकीक में आवाज़ों की शनाख्त के लिए सॉफ्टवेयर तैयार किए जा रहे हैं जो आवाज़ों का डेटाबेस से मवाजना करेंगे।
इन खबरों से मुतालिक अगर आप तफसील जानना चाहें तो विजिट कीजिए हमारी वेबसाइट bbcurdu.com। ये BBC उर्दू सर्विस है। آپ ہماری یہ خبریں بی بی سی اردو کے فیس بک پیج پر بھی سن رہے ہیں جہاں سے ہم آپ کے کچھ کامنٹس شامل کریں گے، لیکن اس سے پہلے ہم آپ کو بتائیں کہ نوبل انعام یافتہ ملالہ یوسف زئی دنیا بھر میں طالبات کے حق تعلیم کی علامت سمجھی جاتی ہیں۔ آج بی بی سی اردو کے فیس بک لائیو میں ہم آپ کی ان کی والدہ سے ملاقات کرائیں گے، اور یہ گفتگو پاکستانی وقت کے مطابق شام تقریباً 6:15 بجے ہمارے بی بی سی اردو کے فیس بک پیج پر آپ دیکھ سکتے ہیں۔ اس کے ساتھ ساتھ بی بی سی کی ایک خبر، انڈیا کے معروف اسلامی تعلیمی ادارے دارالعلوم دیوبند نے اتر پردیش میں ریاستی انتخابات کے دوران وہاں سیاسی رہنماؤں کے داخلے پر پابندی لگا دی ہے۔ اسی پوسٹ پر رائے دیتے ہوئے محمد طاہر لکھتے ہیں کہ یہ اچھی بات ہے، تعلیمی میدان کو تعلیم کے لیے خالی رکھا جانا چاہیے۔ اس کے علاوہ آپ چاہیں تو مجھ سے یا میری ٹیم کے دیگر ساتھیوں سے ٹویٹر پر بھی رابطہ کر سکتے ہیں، میرا ٹویٹر ہینڈل ہے @farhat_javed۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ اقوام متحدہ کے مطابق سعودی اتحادیوں اور حوثی باغیوں کے درمیان یمن میں جاری جنگ میں اب تک 10,000 افراد ہلاک ہو چکے ہیں۔ احوال سنیے عابد حسین سے۔
اقوام متحدہ کے انسانی حقوق کے رابطہ کار جیمی میک گولڈرک نے کہا ہے کہ اب تک 10,000 سے زائد افراد ہلاک جبکہ 40,000 سے زیادہ زخمی ہو چکے ہیں۔ انہوں نے کہا کہ اس وقت ملک میں 70 لاکھ لوگ ہیں جن کو یہ علم نہیں کہ ان کو اگلی بار کھانا کب اور کیسے میسر آئے گا۔ واضح رہے کہ یمن میں لڑائی مارچ 2015 میں شروع ہوئی تھی جب سعودی فوج نے یمن کی منتخب کردہ حکومت کے خلاف بغاوت کو روکنے کے لیے ملک میں دخل اندازی کی تھی۔ اقوام متحدہ کے مطابق یمن کے حالات اس وقت دنیا کے چند سب سے بڑے بحرانوں میں سے ایک ہے۔
1985 میں نیشنل جیوگرافک کے سرورک سے شہرت حاصل کرنے والی افغان خاتون شربت گلہ نے بی بی سی سے خصوصی گفتگو کی ہے، اور پاکستان سے افغانستان منتقل ہونے کے بعد ان کا کہنا ہے کہ انہوں نے ایک نئی زندگی کا آغاز کیا ہے۔
ہم نے پاکستان میں اچھا وقت گزارا تھا، ہمارے ہمسائے بھی اچھے تھے اور ہم پشتون برادری کے ساتھ ہی رہ رہے تھے، لیکن مجھے اندازہ نہیں تھا کہ پاکستانی میرے ساتھ ایسا برتاؤ کریں گے۔ اب جب میں اتنی مشہور ہو گئی ہوں تو میں یہ چاہتی ہوں کہ ایک ایسا ادارہ قائم کروں جہاں غریب اور نادار بیمار افراد کا مفت علاج ممکن ہو۔
اور اب کھیلوں کی خبریں، ہمارے ساتھی عبداللہ فاروقی کی زبانی۔
انٹرنیشنل کرکٹ کاؤنسل نے آج مردوں اور خواتین کی ٹاپ 10 پلیئرز کی رینکنگ جاری کر دی ہے، جس میں دو پاکستانی بیٹسمین اظہر علی اور یونس خان بھی شامل ہیں۔ اظہر علی 789 پوائنٹس کے ساتھ ساتویں جبکہ یونس خان 772 پوائنٹس کے ساتھ آٹھویں پوزیشن پر ہیں۔ بالنگ کی رینکنگ میں پاکستان کا کوئی بالر ٹاپ 10 میں شامل نہیں۔ اسی طرح خواتین میں بیٹر بسما معروف آخری یعنی 10ویں نمبر پر ہیں، جبکہ بالنگ میں ثنا میر کی 9ویں پوزیشن ہے۔ ٹینس میں آسٹریلین اوپن کے دفاعی چیمپئن نوواک جوکووچ نے اسپین کے فرنانڈو ورڈیسکو کو اسٹریٹ سیٹس میں شکست دے کر ٹورنامنٹ کے دوسرے مرحلے میں اپنی جگہ بنا لی ہے۔ عالمی نمبر 9 رافیل نڈال بھی ایک اور میچ میں فتح حاصل کر کے دوسرے مرحلے میں پہنچ گئے ہیں۔ اسی ٹورنامنٹ میں کائل ایڈمنڈ اور خواتین پلیئر یوہانا کونٹا اور ہیدر واٹسن نے اپنے اپنے میچز جیتنے کے ساتھ آسٹریلین اوپن کے دوسرے مرحلے میں اپنے لیے جگہ بنائی۔ یہ 1987 کے بعد پہلا موقع ہے کہ 5 برطانوی کھلاڑی آسٹریلین اوپن کے دوسرے مرحلے میں پہنچے ہوں۔ اینڈی مرے اور ڈین ایوانز گزشتہ روز ہی اپنے میچز جیت چکے ہیں۔ ادھر 6 بار کی آسٹریلین اوپن خاتون چیمپئن سرینا ولیمز بھی سوئس کھلاڑی بلینڈا بینکک کو اسٹریٹ سیٹس میں شکست دے کر آسٹریلین اوپن کے دوسرے مرحلے میں پہنچ گئی ہیں۔ فٹ بال کلب مینچیسٹر یونائٹڈ کے سابق مینیجر اور نیدرلینڈز کے باس لوئی وین گال نے 26 سالہ کوچنگ کیریئر کے بعد اب ریٹائرمنٹ کا اعلان کر دیا ہے۔
Now the fans are shouting every week, Louis van Gaal's army! Louis van Gaal's army!
اپنے بے باک بیانات کی وجہ سے مشہور وین گال کو گزشتہ سال ایف اے کپ میں فتح کے چند ہی گھنٹوں بعد ان کے ہی کلب نے انہیں برطرف کر دیا تھا، جس کے بعد سے اب تک وہ کوئی کام نہیں کر رہے تھے۔ ریٹائرمنٹ کا اعلان انہوں نے ہالینڈ کی حکومت کی جانب سے لائف ٹائم اچیومنٹ ایوارڈ ملنے کے بعد کیا ہے۔
اور اب موسم کا احوال۔
محکمہ موسمیات کے مطابق آئندہ 24 گھنٹوں کے دوران ملک کے بالائی علاقوں میں مطلع جزوی طور پر ابر آلود رہنے اور اسلام آباد سمیت پنجاب کے بالائی علاقوں، گلگت بلتستان اور کشمیر کے چند علاقوں میں بارش اور پہاڑوں پہ برف باری کا امکان ہے، جبکہ ملک کے دیگر علاقوں میں موسم سرد اور خشک رہے گا۔ پنجاب کے میدانی اور بالائی سندھ کے علاقوں میں رات اور صبح کے اوقات میں دھند رہنے کا امکان ہے۔ گزشتہ 24 گھنٹوں کے دوران ملاکنڈ، ہزارہ، راولپنڈی ڈویژنز اور کشمیر میں گرج چمک کے ساتھ بارش اور پہاڑوں پہ برف باری ہوئی۔ آج سب سے زیادہ سردی اسکردو میں پڑی، جہاں درجہ حرارت -12 رہا۔ گوپس -9، کالا مستور -8 اور پارا چنار میں کم سے کم درجہ حرارت -7 ریکارڈ کیا گیا۔
آپ یہ خبریں بی بی سی اردو سروس سے سن رہے تھے۔